لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهد الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه وأزواجه وذرياته وبارك وسلم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وهو معكم أينما كنتم، صدق الله العظيم. اللہ کے پاس بیٹھو، میرے دوستو، میرے شیخ، میرے پیر و مرشد عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب دعوان برکاتہ، حضرت نے فرمایا کہ در بدر ڈھونڈتا ہے یہ اختر، در بدر ڈھونڈتا ہے یہ اختر، اہل درد محبت کو پائیں، اہل درد محبت کو پائیں. یعنی جہاں ہم اللہ تعالی کی محبت کا درد رکھنے والے جہاں لوگ ہم کو مل جائیں تو ہم ان میں بیٹھیں اور اللہ کی محبت کی بات کریں، چاہے مجمع کثیر ہو چاہے قلیل ہو. کیونکہ ہم نے تو اپنے شیخ کو دیکھا کہ ایسا نہیں ہے کہ مجمع زیادہ ہے تو مقرر کو جوش آ رہا ہے. وہ ہمیں ایک صاحب نے سنایا کہ ہمارے علاقے میں عید کی نماز تھی، تو اب عید کی نماز کا وقت ہو گیا تو لوگ زیادہ آنے شروع ہو گئے، اس وقت مقرر کو جوش آیا، ایک گھنٹہ نماز دیر کر دی، ایک گھنٹہ. چلو 15 منٹ 10 منٹ تو اتنی دیر فائد کی تو سمجھ میں آتی ہے، ایک گھنٹہ نماز. کیا گرمی بھی زور زور تھی اور مقرر صاحب لگے ہوئے اپنے جوش میں. تو وہ درد جو کہ مجمع کو دیکھ کر ہو، وہ درد جو مجمع کو دیکھ کر ہے، یہ درد معتبر نہیں معلوم ہوتا. تو کیونکہ ہم نے تو اپنے شیخ کو دیکھا، ایک ہے، دو ہے، تین ہے، تو جیسا ویسا، جیسا مجمع میں بیان ویسے وہاں بیان. البتہ سامعین اور مخاطبین، سامعین کے مزاج کے مطابق اور ان کی جو علمی مرتبہ ہے، جو ان کی ذہنی، جس کو کہتے ہیں مینٹل اپروچ، ان کے ذہن کے مطابق بات کرنا، ہاں یہ ضرور ہے. اب یہ نہیں کہ ایک آدمی جو ہے وہ جس نے سمجھتا ہی نہیں ہے، بعض جگہ علاقے ایسے ہوتے ہیں جہاں انگریزی نہیں سمجھتے، اب ان میں انگریزی بولنا، اور کوئی اب عام لوگ بیٹھے ہیں علماء نہیں ہیں، وہ علمی بات، علمی جو اصطلاحات ہیں وہ نہیں سمجھتے، اب ان میں علمی اصطلاحات بولنا. اس چیز کو ہمارے بزرگوں نے منع فرمایا. اور آگے آ گیا تھا ہوا گرمی لگ رہی ہے، ہوا دے رہا ہے یا ہلا ہلا کے اس کو کچھ تیار کر رہا ہے، ہلا کے مزہ بھی لے رہا ہے. بچے جو چیز لیتے ہیں مزہ لیتے ہیں اس کا، یہ بھی ایک چیز ہے، مزہ لینا، مزے لے کر کھانا. تو میرے شیخ اور مرشد حضرت مولانا شاہ حکیم محمد اختر صاحب دعوت برکاتہ، حضرت نے ایک واقعہ سنایا مولانا جلال الدین رومی رحمۃ اللہ علیہ کی مثنوی کا. اور مولانا کی جو یہ مثنوی ہے وہ 28,500 اشعار ہے اس کے اندر. اور مولانا کی ایک دوسری بھی دیوان ہے جس کا نام ہے دیوان شمس تبریز، اپنے شیخ اور مرشد کے نام پر اس کا نام رکھا، اور اس کے اندر 50,000 اشعار ہیں، 28,500 اشعار یہ اور 50,000 اشعار وہ. اور جس جنگل میں وہ اشعار ہوئے، میرے مرشد دعا فرماتے تھے کہ اللہ وہ جگہ مجھے دکھا دیجیے، ترکی کا شہر پونیا، استنبول سے 8 گھنٹے کا سفر، 32 آدمی تھے، علماء بھی تھے، جس میں تاجر حضرات بھی تھے، تو حضرت تشریف لے گئے تھے، تو معرومی کے مزار پر بھی حاضر ہوئے اور فرمایا کہ پہلے معلوم کرو کہ ایسے وقت کہ جہاں اگر مولانا کے مزار پر کوئی ایسی خلاف شریعت بات ہوتی ہو تو ہم نہیں جائیں گے، اور اگر کوئی ایسا وقت مل جائے جب نہ ہوتی ہو تب چلے جائیں گے، اور مان لو 24 گھنٹے ایسا ہوتا ہے تو ہم واپس چلے جائیں گے، کیونکہ مولانا کی ملاقات کرنا شریعت کے تابع ہے، ہم اللہ کو ناراض نہیں کریں گے، ہم اللہ کے لیے آئے ہیں اللہ ہی کے لیے چلے جائیں گے، اللہ کے لیے آئے ہیں اور اللہ ہی کے لیے چلے جائیں گے، زیادہ معلوم کیا، تو پتہ چلا نہیں ایسے اوقات ہیں جب وہاں پر کوئی خلاف شریعت، کوئی بنا کوئی ایسا معاملہ نہیں ہوتا، تو اس وقت میں حضرت معرومی رحمۃ اللہ علیہ کے مزار پر تشریف لے گئے، پھر جو گائیڈ تھا، رہبر تھا، اس سے حضرت نے فرمایا کہ اس جنگل میں بھی لے جاؤ، جس جنگل میں یہ مولانا کے اشعار ہوئے، یہ درد بھرے اشعار کہ مولانا خود اس کو فرماتے ہیں، آہ را جز آسمان ہمدم نہ ہو، کہ ہماری آہ کا آسمان کے سوا کوئی ہمدم نہیں ہے، کوئی اس ہمارے ہمدم یعنی ساتھی نہیں ہے، آسمان کو خبر ہے کیونکہ وہی سے گزر کر جاتی ہے، ہماری آہ کو ہماری آہوں کو کوئی مخلوق نہیں سنتی لیکن آسمان سنتا ہے، کیونکہ ہماری آہ اللہ کے پاس جاتی ہے، تو آسمان دریا بنتا ہے، راستے میں ہے، اور آہ را جز آسمان ہمدم نہ بود، یہ مانا ہے، دیکھیے شیر کیسا ہے، لیکن دازرا غیر خدا محرم نہ بود، اللہ تعالیٰ نے جو اپنی محبت کا راز ہمارے سینے کو عطا فرمایا، معلوم کیا فرماتے، جو میرے سینے کو اللہ نے اپنی محبت کا راز عطا فرمایا، اس راز کا کوئی محرم نہیں ہے، وہ راز ہمارے سوا کوئی نہیں جانتا، اللہ تعالیٰ اپنے عاشقوں کو جو اپنے قرب کا اور لذت اور مزہ اور اپنی محبت کے راز عطا فرماتے ہیں، وہ راز وہ عاشق بھی سمجھتا ہے، کوئی دوسرا، یہاں تک کہ میرے شیخ نے یہ بھی فرمایا کہ کوئی ولی بھی ولی کو نہیں پہچان سکتا، وہ نہیں سمجھ سکتا کہ یہ کیا مزہ لوٹ رہا ہے، اللہ تعالیٰ نے اس کو اپنی ولایت میں کیا مزہ عطا فرمایا، وہ نہیں سمجھ سکتا، جو اللہ تعالیٰ اپنے عاشقوں کو جو عطا فرماتے ہیں دوسرا عاشق بھی اس کو نہیں سمجھ سکتا، اس طرف آ جائیے، اس طرف، یہاں جہاں محمد علی بھائی بیٹھے نا، تو آپ ادھر بیٹھ جائیں گے تو ٹھیک ہے، اور یہ وہ بادشاہ ہیں جو اپنی کرسی ساتھ لے کر چلتے ہیں، یہ وہ وزیر ہیں جو اپنی کرسی ساتھ لے کر چلتے ہیں، لوگ کرسی کے لیے مرتے ہیں، ان کو فکر ہی نہیں ہے، جہاں بیٹھ گئے، جہاں بیٹھ جاتے ہم تیرا فسانا چھڑ دیتے ہیں، ایسا کریں اور ادھر آئیے اور تھوڑا سا رخ ایسے کر لیجیے، تاکہ نہیں ایسے ایسے کہ آپ کا رخ میری طرف ہو، نہ مجھے گردن جھکانی پڑے نہ آپ کو گھمانی پڑے، اب دیکھیے اب ٹھیک ہے نا، یہ ماشاء اللہ، جہاں بیٹھ جاتے ہم تیرا فسانا چھڑ دیتے اور کوئی محفل ہو تیرا رنگ محفل دیکھ لیتے، تو اللہ تعالیٰ جو اپنے عاشقوں کو اپنا قرب کا مزہ عطا فرماتے ہیں وہ دوسرے کو خبر نہیں ہوتی، فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین، اللہ جو اپنی آنکھوں کی ٹھنڈک جو اپنے ولی کو عطا فرماتے دوسرے کو اس کی خبر بھی نہیں ہوتی، اللہ اپنی محبت کے راز، اچھا محبت ہے کیا چیز، محبت کی تعریف پتہ چلے کہ جی محبت سنتے تو ہیں، محبت کی تعریف پتہ چل جائے، خصوصاً اللہ کی محبت، محبت کی تعریف پتہ چل جائے تو اس کو حاصل کرنا آسان اور اس کی جستجو کرنا آسان، اللہ تعالیٰ کی محبت، اب سنیے محبت کی تعریف سنیے، میرے شیخ اور مرشد فرماتے ہیں، آ جاؤ آگے آ جاؤ، ادھر آؤ نا، دیکھ لو اپنی تھیلی بھی سنبھال لو، ایسا نہ ہو کوئی پیچھے سے لے کر، رکھ تو لو اپنے پاس ہی رکھ لو، پیپر کی جمع پیاپس پیاپس، پیپر کی جمع پیاپس، مسٹر کی جمع مساٹر، جنگل کی جمع جناگل، اور بلڈنگ کی جمع بلاڈنگ، تو میرے دوستو اللہ تعالیٰ کی محبت کی تعریف پتہ چل جائے، جب انسان کو کسی چیز کی تعریف پتہ چل جائے یعنی اس کا تعارف ہو جائے تو اس چیز کو حاصل کرنا، اس کی لگن، اس کی جستجو کرنا یہ آسان ہو جاتا ہے، لہٰذا اللہ تعالیٰ کی محبت کی تعریف کیا ہے، ذرا آپ کچھ ایسے نیچے ہو کے بیٹھیے، خالی صاحب آپ کے پیچھے سے جھانک رہے ہیں، आप इधर बीच में आ जाइए, इधर या आप इधर इधर ऐसे देखना इधर और नीचे बैठो, ऐसे बैठ जाओ। जब मजमा हो या तो कुर्सी और बड़ी ऊंची हो, अब देखो क्योंकि दूसरे दोस्त को भी छुपना नहीं चाहिए ना। अल्लाह ताला की मोहब्बत की तारीफ जो मेरे शेख मेरे पीरो मुर्शिद हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब दावत बरकात ने फरमाया, वो तारीफ सुन लीजिए। अल्लाह ताला की मोहब्बत की तारीफ, खुशी पर उनकी मरना और जीना ही मोहब्बत है। देखिए आगे ना, खुशी पर उनकी मरना और जीना ही मोहब्बत है। मरना क्या है और जीना क्या है? मरना और जीना, जीना यह है कि जिस बात से अल्लाह ताला खुश हो वो काम कर ले। जैसे नमाज पढ़ी, ईशा की नमाज है, जिक्र है, तिलावत है, हज कर रहा है, ज़कात अदा कर रहा है, रोजा रख रहा है, ये अल्लाह ताला पर जीना है। ये क्या हो गया? अल्लाह ताला पर जीना। और मरना क्या? अल्लाह ताला पर, जिस बात से अल्लाह ताला नाराज हो, हमारा मालिक और पालने वाला नाराज हो, बस उस काम को ना करे। जब नहीं करेगा तो मौत आई ना, मरना हुआ ना, वही है मरना। और शेख से यही तो सीखना कि मरना और जीना किसके लिए? अल्लाह के लिए। यही तो आशिकों की वो चीज है कि हर लम्हा हर साल जीते और मरते हैं। वही जी अल्लाह अल्लाह वाले हर साल जीते और मरते हैं, हर हर सांस। जैसे मारूमी रहमतुल्लाह ने फरमाते हैं, किसी के जिंदा मेरे शेख ने फरमाया, मेरे मुर्शिद ने फरमाया, मारूमी का भी इरशाद है कि ए बसा जिंदा शहीद मोतबर, ए बसा जिंदा शहीद मोतबर, के पास शहीद ऐसे हैं जो जिंदा भी हैं और उनकी शहादत बहुत मोतबर है, उनकी शहादत मोतबर है। ये कौन शहीद है? ये वो जो है जो अल्लाह के लिए अपनी हर सांस को कुर्बान कर रहे हैं, अल्लाह ताला की नाफरमानी से बचने के लिए अपनी ख्वाहिशात का गला घोट रहे हैं, लेकिन अपने मालिक और पालने वाले को नाराज नहीं कर रहे। ये है वो लोग जो जिंदा शहीद है। इस पर मेरे शेख ने फरमाया, किसी के जिंदा शहीद है हम, किसी के जिंदा शहीद है हम, नहीं ये हसरत के सर नहीं है। हम जो अल्लाह के लिए अपनी ख्वाहिश को कुर्बान कर रहे हैं, अल्लाह ताला की रिजा और उसकी खुशी के लिए जो अपनी ख्वाहिश को कुर्बान कर रहे हैं, और सड़क पर चलने वाली औरत किसी की माँ बहन बहू बेटी को नहीं देख रहे, बस यही जो शहादत है, जिंदा भी है शहीद भी है, बस यही तो क्या फरमाए, किसी के जिंदा शहीद है हम, नहीं ये हसरत के सर नहीं है। बस ख्वाहिश का गला घोट दिया तो वो ख्वाहिश अब कहाँ कहाँ गया? अब उसके सौदे के अंदर आयब है, अब उसने पता है कि इस ग्राहक की मजबूरी और जरूरत है और ये जरूर लेगा। अब उसने आयब को छुपाया, बताया नहीं, आयब को छुपाया बताया नहीं, ये खैरखाई नहीं है। मोमिन तो मोमिन का भाई है जी, मोमिन मोमिन का भाई है, और भाई खैरखाई करता है, ऐप को छुपाने है कि खैरखाई तो नहीं है ना, ऐप छुपाने उसकी मजबूरी उसने ले लिया और कीमत ज्यादा लगा दी। हालांकि ऐप का सौदा सस्ता होता है, ऐप वाला सौदा अगर वो मजबूरन ले भी रहा है तो सस्ता है, लेकिन इसने छुपा लिया महंगा बेचा, तो ये क्या है, ये क्या है? और अगर वो अपने दुनिया का थोड़ा नुकसान बर्दाश्त करता, सच बोल देता, बस ये अल्लाह पर मरना हो जाता, उस वक्त अपनी ख्वाहिश का गला घोट देता, यार नहीं मैं अपने मुसलमान भाई के साथ क्यों ज्यादा करूँ, ये क्या है, ये खैरखाई तो आज खत्म है, आज मस्जिद में नमाज पढ़ने वालों की कमी थोड़ी है। इज्तिमा होता है, कितने लोग जाते हैं, हज का है 50-60 लाख का मजमा, लेकिन आलम क्या है, खैरखाई नहीं है। जो मजलूम है वो भी ऐसी हरकत करता है कि जालिम बन जाता है। जैसे अगर किसी ने गाली दी, बोला उल्लू, तो अब शरीयत की इजाजत है, बदला ले सकता है, लेकिन क्या बोले उल्लू, बस इतना। लेकिन अगर उसने कह दिया उल्लू का पट्टा, तेरा बाप उल्लू, तेरा दादा उल्लू, और चैन आता ही नहीं इसके बगैर, किसी का उल्लू, तुम उल्लू हो, उल्लू बोला, उल्लू तेरा बाप उल्लू, तेरा दादा उल्लू, यहाँ तक कुछ ठंडक पड़ेगी, और उसके बाद जब कहेगा तेरा पूरा खानदान उल्लू, हाँ अब से ठंडक पड़ेगी, तो ये जालिम हो गया मेरे दोस्तों। अब उसने जो उल्लू कहा था, इसके हक इसको सताया था, इसकी वजह से वो जालिम ये मजलूम था, लेकिन अब तो इसने बदला लिया, जरूरत से ज्यादा, जितनी शरीयत ने याद दी थी उससे ज्यादा, अब ये जालिम हो गया, वो मजलूम हो गया। تو جینا اور مرنا خوشی پر ان کی مرنا اور جینا ہی محبت ہے. آئیے نا خوشی پر ان کی مرنا اور جینا ہی محبت ہے. اور اس محبت میں چلنے کے لیے کیا کرتا ہے؟ نہ کچھ پرواہ بدنامی نہ کچھ پرواہ عالم ہے, نہ کچھ پرواہ بدنامی نہ کچھ پرواہ عالم ہے. دیکھ لیجیے اگر کسی کو لڑکی سے محبت ہو جاتی ہے, اب ماں باپ منع کر رہے ہیں, ماں باپ سمجھا رہے ہیں, خاندان والے دوست احباب, اگر بھائی تو شادی شدہ آدمی کے چکر میں پڑ گیا, کسی کی نہیں سنتا. ماں بھی کہہ رہی ہے لیکن کسی کی مانتا ہی نہیں, کسی سنتا نہیں. کیوں؟ نہ کچھ پرواہ بدنامی, اب سارے عالم کی پرواہ نہیں ہے, بدنامی کی پرواہ نہیں ہے. کاروبار فیل ہوتا ہے ہو جائے, انگلستان کا ایک بادشاہ گزرا ہے, انگلینڈ کا, برطانیہ کا ایک بادشاہ گزرا ہے, جارج ہفتم تھا, اس نے ایک لڑکی کے عشق میں سلطنت چھوڑ دی تھی. تمام کتابوں میں لکھا ہوا ہے, عشق میں پارلیمنٹ نے کہا کہ کیا تم حرکت کر رہے ہو, پتا چلا بڑا وہ بھی سمجھتے ہیں. انہیں کیا حرکت, یا تو بادشاہ چھوڑو یا اس کے عشق سے دست بردار ہو جاؤ. اس نے بادشاہ چھوڑ دی لیکن اس کے عشق سے دست بردار نہیں ہوا. پتا چلا محبت ایسی چیز ہے جو بادشاہ کو بھی خطر میں نہیں لاتی ہے. محبت ایسی چیز ہے جب یہ گلنے سڑنے والی لاش کے ایک لیلا جو کہ بڈھی ہو جائے گی, جس کا بڑھاپا دیکھ کر عشق کا بھوت اتر جائے گا, جب اس کی محبت کا یہ عالم ہے تو وہ اللہ تعالیٰ جو اصلی محبت کے حقدار وہ تو وہی ہیں, اصلی محبوب تو وہ ہے, ان کی محبت کا کیا عالم ہوگا. خوشی پر ان کی مرنا اور جینا ہی محبت ہے, نہ کچھ پرواہ بدنامی نہ کچھ پرواہ عالم ہے. یہ ہے محبت اللہ تعالیٰ کی. کہ اللہ تعالیٰ کی اگر داڑھی رکھ رہی ہے اب مذاق اڑا رہے, یہ شلوار ٹکر سے اوپر کرتا ہے لوگ مذاق اڑا رہے, نظریں بچاتا ہے تو دوسرے کہتے ہیں بھی کیا ہو گیا بھائی, خیریت تو ہے, عجیب عجیب باتیں بناتے ہیں. اچھا تم پردہ بھی کرو گے؟ اچھا بھائی جان میں تو آپ کی سالی ہوں, آپ مجھ سے بھی پردہ کریں گے بھائی جان؟ اور چچا ذات خالہ ذات بہنیں, اب ان سے پردہ؟ مجھے اچھا آپ پردہ بھی کریں گے, آپ ان سے بھی پردہ. پہلے تو خوب آنکھوں میں آنکھیں ڈال کر ہم سے باتیں گپے شپے لگایا کرتے تھے, اور ہمیں تو گھمانے بھی لے جاتے تھے کرپٹن, مسٹر برگر, کے ایف سی, بگ میک وغیرہ وغیرہ, اسنوپی کی آئس کریم. اب کیا ہوگا اس کا؟ اب وہ ڈر گیا تھے تو لو جی یہ تو خاندان سے کٹ رہے. تو میرے دوست ہو, اب وہ اسی اعتراضات میں گھبرا کر پھر کیا کہتا, نہیں بھائی چھوڑو چپے, اچھا چلو کوئی بات نہیں, کچھ کچھ کرتے رہیں گے ہم. تو میرے دوستو یہ کیا ہے؟ یہ محبت تو نہیں ہے نا. خوشی پر ان کی مرنا اور جینا ہی محبت ہے, نہ کچھ پرواہ بدنامی نہ کچھ پرواہ عالم. عالم کی پرواہ نہ کرے, اللہ کے قانون کو سالم صحیح سلامت رکھنے کے لیے اپنے دل کو توڑ دے, عالم کو توڑ دے, لیکن اللہ کے قانون کو نہ توڑے. اللہ کے قانون کی عظمت کا حق کیا ہے بھائی؟ اللہ تعالیٰ کی قانون, اللہ تعالیٰ کی ذات کتنی بڑی, جو ذات جتنی بڑی ہو اس کا قانون اتنا قیمتی ہوتا ہے, جو ذات جتنی بڑی اس کا قانون اتنا قیمتی ہوتا ہے, اس کی بات اتنی معتبر ہوتی ہے. لہٰذا اللہ تعالیٰ کا قانون کیسا ہے؟ تو مولانا جلال الدین رومی رحمۃ اللہ علیہ کی ایک قصہ میرے شیخ نے سنایا, اور وہ قصہ یہ ہے کہ ایک دفعہ شاہ محمود کے زمانے میں, آؤ میرے سب ادھر آ جاؤ, کب آئے آپ؟ ادھر سے آ جاؤ, اس طرف سے, یہاں ذرا رستہ زیادہ مل جائے گا, تو اسی جگہ وہاں ادھر بیٹھو, آپ آگے آ جائیں, وہ میزبان جو ہے وہ تو پیچھے صحیح رہے گا, بار بار اٹھ کے یہ لوگ فون کرتے ہیں کسی وجہ سے, میزبان انتظام میں ہوتا ہے نا. تو شاہ محمود کے زمانے میں چوری بہت بڑھ گئی, بادشاہ کو فکر ہوئی اپنی رعایا کی ہمدردی کی وجہ سے, پھر اس زمانے میں بادشاہ فکر کرتے تھے رعایا کو سکون پہنچانے کے لیے. تو شاہ محمود نے چوروں کا لباس حاصل کیا اور آدھی رات کو گشت پر نکلا, پیٹرولنگ پر, تاکہ چوروں کا پتہ لگائے. اب ایک جگہ جب پہنچا ہے وہ چوروں کا لباس پہن کر, ادھر بیٹھو نا, آپ کی جگہ پہ ہم نے قبضہ کروا دیا تھا, کیونکہ آپ ٹیلی فون کوئی پوچھے گا تو جائیں گے. تو اب چوروں کے لباس میں نکلا, شاہی لباس اتار کر, پتہ چلا کے دیکھیے درد اور خیرخائی کے لیے کیا کیا کرنا پڑتا ہے. شاہی لباس اتارا اور چور والا لباس پہنا. اس کے بعد آدھی رات کو نکلا. راستے میں ایک جگہ پر کچھ چور بیٹھے ہوئے تھے. اب جو چوروں نے اکیلے کو دیکھا شاہ محمود کو, پوچھا کہ تم کون ہو؟ تو شاہ محمود نے کہا کہ جیسے تم ہو ویسے ہی میں ہوں. تو اب چور چونکہ ہر آدمی جیسا ہوتا ہے ویسے ہی سمجھتا ہے. جیسے ایک طوطا تھا وہ باتیں بہت کرتا تھا, معلوم ہی کا ایک حصہ ہے میں نے شیخ میں سنایا. تو اس کی جیسے گاہک بہت آتے تھے دکان پر. پہلے طوطا رکھتے تھے, آج کل طوطیاں رکھتے ہیں دکانوں پر اور دفتروں میں. پیے رکھتے پیے اور بغیر پیے پیے رہتے. اس لیے میرے شیخ نے فرمایا اگر پیے رکھو گے لیڈی عورت کو تو بغیر پیے پیے رہو گے, پیے رکھتے ہی بغیر پیے پیے رہو گے. تو پہلے طوطا رکھتے تھے, آج کل طوطیاں رکھتے. اب وہ طوطا جو باتیں کرتا تھا تو اس کی وجہ سے گاہک بہت آتے تھے, اس کی باتیں سننے سے خوش ہوتے تھے. تو ایک دن مالک کسی کام سے گیا ہوا تھا تو ایک بلی آئی تو طوطا اس سے بچنے کے لیے اڑا. تو وہاں مالک کے تیل کی شیشی رکھی ہوئی تھی, وہ تیل کی شیشی گر گئی. اب جب مالک واپس آیا تو یہ تماشا دیکھا, تیل کپڑے پر گرا ہوا, اس کے کپڑے کے تھان تھے بیچنے کے. تو بڑا غصہ آیا, سمجھ گئے کسی نے گرائی ہوگی, اس کو کھوپڑی پہ مارا تماچا تو اس کی کھوپڑی کے بال اڑ گئے, گنجا ہو گیا. لیکن طوطے نے بولنا چھوڑ دیا ناراض ہو کر. اب تو مالک نے اس کی بڑی ہاتھ جوڑے, مہربانی بھائی تو بولا کر, بڑی محنتیں کی. کیونکہ گاہک آتے اسی کی جاتے تھے, اب گاہک آتے اسی کی جاتے تھے. اگر ہم اس لیے کہتے ہیں کہ ہم رکھتے اس لیے سیکرٹری رکھتے ہیں, سیکرٹری اسی لیے رکھتے ہیں کہ ذرا وہ اس کی وجہ سے کچھ گاہک وغیرہ آئیں گے, کسٹمر آئیں گے. گویا کہ رزق ہمیں یہ عورت دے رہی ہے, ہمارے ایمان کا یہ عالم ہے کہ رزق ہمیں عورت دے رہی ہے. رزق تو اللہ تعالیٰ عطا فرماتے ہیں بھائی, رزق تو اللہ تعالیٰ دینے والے ہیں کہ عورت دے رہی ہے. اب مالک بہت پریشان, بہت محنتیں کی, گاہک آنا کم ہو گئے. ایک دن ایک آدمی جو حج کر کے آیا تھا سر منڈا کر, سر منڈا ہوا تھا اس کا, تو سامنے سے گزرا. اب جو اس نے اس کی کھوپڑی دیکھی تو طوطے نے دور سے آواز لگائی, ابھی وہ گنجے تو نے بھی مالک کا تیل گرایا, تو نے بھی مالک کا تیل گرایا. تمہارمی پھر یہاں پہ نصیحت فرماتے, میرے شیخ نے فرمایا کارے پاک کرا قیاس اس خود مکی, نیک لوگوں کو اپنے اوپر قیاس مت کرو. ارے وہ حج کر کے آیا ہے, وہ حج کر کے آیا ہے اس لیے سر منڈا رہا ہے, اس نے تو تیل گرایا ہے. تو بظاہر فرماتے کیا ہے, میرے شیخ نے فرمایا کہ جو مصیبت آتی ہے تو نافرمان اور فرما بردار پر مصیبت ایک آتی ہے. جیسے دونوں پر قبضہ ہو گیا, دونوں پر قبضہ ہو گیا, دونوں بیمار پڑ گئے. بظاہر حالت ایک ہے لیکن حقیقت میں بڑا فرق ہے. معلوم اس کو سمجھاتے ہیں کہ کارے پاکارا قیاس اس خود مگیر, کہ نیک لوگوں کو اپنے اوپر قیاس مت کرو. گر کے مانن در نوشتن شیر و شیر, شیر اور شیر لکھنے میں ایک ہے, شین یا را, شیر کے معنی جنگل کا بادشاہ شیر, اور شیر کے معنی دودھ کے ہیں. شیر کے معنی جنگل کا بادشاہ اور شیر معنی دودھ کے, لکھنے میں دونوں ایک جیسے ہیں لیکن حقیقت میں اور معنی میں زمین آسمان کا فرق ہے کہ نہیں ہے. تو فرماتے ہیں اسی طرح سے جب اللہ والوں پر مصیبت آتی ہے اور نافرمان پر مصیبت آتی ہے, دونوں میں بڑا فرق ہے. وہ یہ فرق ہے کہ وہ مصیبت سے مزید اللہ تعالیٰ سے دور ہو جاتا ہے, اور اس پر جب مصیبت آتی ہے اس کو مزید اللہ کا تعالیٰ کا قرب مل جاتا ہے. اور مصیبت میں بھی یہ پرسکون ہوگا, اور وہ مصیبت آئے گی بے چین اور پریشان ہوگا, تڑپ رہا ہوگا, اور اس پر مصیبت آئے گی اللہ والے پر اس پر سکون داری ہوگا. تو اب اس پوچھا کہ بھائی تم کون ہو؟ تو اس نے کہا جیسے تم ویسا میں. اب انسان جیسا ہوتا ہے ویسے سمجھتا نا, اس پہ قصہ سنایا تھا. تو جیسے اس نے تیل گرایا تھا تو ہر چور دوسرے کو چور سمجھتا ہے کہ یہ بھی چور ہوگا, اور جو جس کے دل صاف ہوتا ہے وہ دوسرے سے بھی نیک گمانی رکھتا ہے. یہ جو بدگمانی اصل میں اپنے اندر گندگی ہوتی ہے, جو انسان دوسرے سے بدگمانی کرتا ہے نا وہ اصل میں اس کے اپنے اندر گندگی ہوتی ہے. اس کی وجہ سے دوسرے سے بدگمانی کرتا ہے. تو اب ماں جلال الدین رومی رحمت اللہ علیہ نے فرمایا کہ اس نے پوچھا, انہوں نے پوچھا کہ ادھر صحیح آ جائیے, وعلیکم السلام, آپ تو ماشاءاللہ بہت اچھے معلوم ہو رہے ہیں, اللہ تعالیٰ آج بھی بخار بہتر ہے,
بخار کل ہو گیا ایسا, آج چھٹی کر دی.
اچھا اللہ حافظ, اللہ تعالیٰ گناہوں کی معافی ترقی کا ذریعہ بنائے. حضرت عبید بن کعب رضی اللہ تعالیٰ صحابی ہیں, مشہور صحابی ہیں, انہوں نے جب بخار کی فضیلت سنی تو حضور صلی اللہ علیہ وسلم سے درخواست کی کہ آپ میرے لیے دعا فرمائیے کہ ایسا بخار ہو کہ جو مجھے بخار دے اور دین کے کام سے نہ روک سکے. لہذا دین کے سب کام فرماتے تھے, سفر بھی ہو رہے اور دین کے کام بھی ہو رہے, اور ہاتھ لگاؤ تو ہر وقت بخار میں پھنک رہتا تھا, گرم ہوتا تھا. لیکن اللہ تعالیٰ سے عافیت مانگے, عافیت مانگے. تو اب بادشاہ شاہ محمود سے پوچھا, ابھی جو میں واقعہ سنا رہا تھا وہ ابتدائی آپ تو سن بھی رہے ہوں گے کچھ نا, تو شاہ محمود سے پوچھا تو اس نے کہا کون تو جیسے تم ویسا میں, اگر آپ اس طرف آ جائیں ادھر تو بیچ میں تھوڑا سا دیکھنے میں مجھے اور آپ, ہاں یہ 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 بس یہ ماشاء اللہ صحیح ہے نا, اب سگنل صحیح آ رہا ہے, اب آپ کو یہاں پہ مشکل نہیں ہے نا, اور مجھ کو بھی نہیں ہے. تو جیسا تم شاہ محمود نے سے پوچھا ان چوروں نے کہ تم کون ہو, کیونکہ ان چوروں کے لباس میں تھا بادشاہ کا, جیسے تم ویسا میں, یعنی کیا مطلب, جیسے تم انسان, بادشاہ کا مطلب کیا تھا, جیسے تم انسان ویسا میں. اب چوروں نے اپنا مطلب سمجھا, انسان جیسا ہوتا ویسا تھا بادشاہ, انہوں نے کہا جیسے یعنی ہم چور ویسا یہ بھی چور, تو انسان اپنا مطلب سمجھتا ہے. اب اس کے بعد اس نے کہا اچھا بھائی آ جاؤ بھائی بیٹھ جاؤ. اب چوروں کی آپس میں بات ہو رہی تھی کہ بھائی کہاں چوری کرنے کے لیے جائے, تو شاہ محمود بھی تھا, تو ایک چور نے کہا بھائی ہم چوری کرنے تو جاتے ہیں لیکن کوئی پلاننگ نہیں کرتے, کوئی 5 years پلاننگ ہونی چاہیے کہ کہاں چوری کرنے کے لیے جائیں, کوئی منصوبہ بنائے. اس کے بعد ہم پتہ ہی نہیں کس کی کیا مہارت ہے, کوئی کس کا کیا فن ہے, تو فن پتہ چل جائے تو چوری کرنے میں اپنے فن کو کام میں لائے. تو سب نے کہا ہاں یہ تو بہت اچھا آئیڈیا ہے. تو ایک چور سے پوچھا ہاں بھائی تم بتاؤ تمہارا کیا فن ہے, تو اس نے کہا کہ میرا یہ فن ہے کہ میں کتے کی بولی کو سمجھ لیتا ہوں, کتا جو بھونکتا ہے تو میں سمجھ جاتا ہوں کہ کتا کیا بھونک رہا ہے, کیا کہہ رہا ہے, اس کی بولی سمجھنے کی میرے اندر صلاحیت ہے, کتے کی بھونک سے میں سمجھ جاتا ہوں. سب نے کہا یہ بہت اچھا فن ہے بھائی, ٹھیک ہے, ویری گڈ. دوسرے سے پوچھا ہاں بھائی تم بتاؤ کہ تمہارا کیا فن ہے, تو اس نے کہا کہ میرے اندر یہ صلاحیت ہے کہ میں رات کے اندھیرے میں جس کو دیکھ لیتا ہوں تو دن کے اجالے میں اس کو پہچان لیتا ہوں, رات کے اندھیرے میں جس کو دیکھ لیتا ہوں تو دن کے اجالے میں اس کو پہچان لیتا ہوں, کتنا ہی اندھیرا ہوں سب میں اس کو دن کے اجالے میں پہچان لیتا ہوں. نے کہا اچھا بھائی یہ بھی کام آئے گا. تیسرے سے پوچھا کہ تمہارا کیا فن ہے, تو ماں جلال الدین رومی رحمۃ اللہ علیہ فرماتے ہیں اس نے اپنے فن کو کس طرح کیا کہ میرے فن یہ ہے کہ ہم جو مجنو بو کنم ہر خاک را, میں مثل مجنو کے ہر مٹی کو سونگتا ہوں اور خاک لیلا را بیابم بے خطا, اور لیلا کی مٹی کو سونگ کر, اصل میں قصہ یہ ہوا تھا کہ مجنو کی جو لیلا تھی, لیلا مجنو, بیٹا بات نہ کرنا, بات ہوگی ضروری, بہت امپورٹنٹ کام تھا. تو قصہ یہ تھا کہ مجنو لیلا کا, ان کا تو قصہ مشہور ہے, اچھا دونوں مسلمان تھے. میرے شیخ نے ایک بات فرمائی یہاں پر, جب قصہ سنایا کئی دفعہ یہ بات فرمائی, فرمایا کہ میرا ایک ذوق ہے, حضرت نے فرمایا میرا ایک ذوق ہے, اور وہ ذوق یہ ہے کہ اللہ والوں نے لیلا مجنو کی محبت سے اللہ کی محبت سکھائی ہے. فرمایا میرا ذوق ہے کیونکہ یہ دونوں مسلمان تھے, فرمایا اللہ تعالیٰ اللہ والوں کی اس ان کے قصے سے اللہ کی محبت سکھانا شاید اسی کو قبول فرما کر دونوں کو معاف فرما دے. یہ حضرت نے فرمایا میرا ایک ذوق ہے, ذوق ہوتا ہے. اس ایک دفعہ آئیے جناب ادھر آئیے, ادھر مارکیٹ میں آئیے, کیا فرما ہے میرے ایک شوق ہے اس طرح میرے شیخ نے ایک دفعہ مدینہ مکہ شریف یا مدینہ شریف حرمین کے جو سفر تھا اور سفر حرمین میں یہ بات فرمائی فرمائے کہ میرا ذوق یہ ہے روتے ہوئے فرمائے کہ میرا ذوق یہ ہے کہ جس نے ایک مرتبہ درد سے اللہ کا نام لے لیا اللہ تعالیٰ اس کو جہنم میں نہیں ڈالے گا جس نے ایک مرتبہ اللہ کا نام جس نے درد سے ایک مرتبہ اللہ کا نام لے لیا اللہ تعالیٰ اس کو جہنم میں نہیں ڈالے گا تو یہ حضرت نے پھر روتے ہوئے فرمایا کہ میرا یہ ذوق ہے کہ اللہ تعالیٰ جس نام جس زبان سے اللہ کا نام نکلے تو وہ جسم اللہ تعالیٰ اس کو جہنم میں ڈالے میرا ذوق ہے کہ اللہ کی رحمت سے واحد ہے تو لیلا مجنو دونوں مسلمان تھے لیلا مجنو یہ دونوں مسلمان تھے اور میرے شیخ نے فرمایا کہ اگر لیلا مجنو لیلا کا بڑھاپا دیکھ لیتا کہ آنکھوں پر پونے بارہ نمبر کا چشمہ لگا ہوا اور کالے بال سفید ہو گئے اور چہرے پر چھریاں پڑ گئی اور منہ میں دانت نہیں لیکن پیٹ میں آنت ہے کہتے ہیں منہ میں دانت نہیں پیٹ میں آنت نہیں یہ کیسے ہو سکتا ہے منہ میں دانت نہیں پیٹ میں آنت ہے جس کی وجہ سے جب منہ میں دانت نہیں ہوتے تو دانت اندر پچک جاتے ہیں اور گردن ہل رہی ہے راشہ کی وجہ سے ہاتھ میں بھی راشہ ہاتھ میں بھی جھلیا اور کمر جھک گئی کمر جھک کے مثلے کمانی ہوئی کوئی نانا ہوا کوئی نانی ہوئی اور اس کے بالوں پہ غالب سفیدی ہوئی کوئی دادا ہوا کوئی دادی ہوئی جس کا نقشہ نقل جوانی کا ہے لقب آج نانا نانی کا اب وہ پوپلا منہ سے پوچھ رہی ہے اور بیٹا یہ رستہ کہاں جا رہا ہے جب وہ اگر فرمایا کہ اگر مجنو لیلا کا بڑھاپا دیکھ لیتا تو عشق سے توبہ کر لیتا کیونکہ یہ تو عشق ہے وہاں جلال الدین رومی رحمت اللہ علیہ فرماتے ہیں کہ یہ جو عشق ہے جس کو تم عشق بولتے ہیں یہ خوردنے فسادے یہ فسادے خوردنے گندم ہوا یہ فسادے عشق آنت کہ آ مردم بوت وہ عشق جو مردوں سے یہ تم کرتے پھرتے ہو یہ لیلاؤں سے فرماتے ہیں یہ خوردنی فسادے خوردنے گندم بوت یہ جو گندم کھا رہے ہو روٹی کھا رہے ہو یہ سب اس کی مستی ہے لہذا دمشق میں شیر سادی نے فرمایا کہ دمشق کے اندر قحط پڑا وہاں عشق بازی بہت عروج پڑتی جیسے آج کل ہمارے یہاں یونیورسٹی ہے کالج ہے اسکول ہے سڑک ہے محلے ہیں بازار ہے خاندان ہے شادی بیاہ ہے تو اس زمانے میں بھی عشق بازی عروج پر تھی فرماتے اس کا اللہ تعالیٰ کی عذاب آیا قحط پڑا 9-10 دن گزر گئے اب سارے جو عاشقوں کا برا حال روٹی نہیں مل رہی نا تو ایک منچلے نے شیر سادی فرماتے ہیں کہ ایک منچلے نے ایک عاشق سے کہا جناب من میرے پیارے روٹی لاؤ یا معشوق روٹی چاہیے یا معشوق چاہیے بول دے گا معشوق کے منہ پر جھاڑو مارو روٹی لاؤ بھائی گندم نہ کھائیں گے تو تم کیسے ہی لیں گی روٹی نے پیٹ میں پڑا چارا اچھلنے لگا بےچارا دیکھا اپنے صاحب تو کیا اب وہ لینا جو تھی مر گئی تھی تو وہ لینا لینا کرتا پھرتا تھا مجرو تو گلی کے لڑکوں نے کہا لڑکے ہوتے نا انہوں نے کہا کہہ رہے میاں کیا تو لینا لینا کرتا ہے تیری لینا تو مر گئی ہے مجھے کہیں یہ کیا کہہ رہے ہو اب آؤ چلو تمہیں خبر تھا تمہیں خبر دکھاتے ہیں اس کی اب وہ کب مرے ہوئے اس کو زمانہ ہو گیا تھا تو جب قبرستان پہنچے تو مجنو نے کہا کہ دیکھو مجھے مت بتانا لیلا کی خبر کون سی ہے میں خود بتاؤں گا کون سی ہے اب وہاں رومی فرماتے ہیں وہ ہر قبر کی مٹی کو اٹھا کر سونگ رہا ہے اور جب لیلا کی قبر کی مٹی اٹھائی تو اس نے کہا اس میں میری لیلا دفن ہے تو وہاں رومی یہی فرماتے ہیں کہ اس نے کیا کہا ہم چو مجنو بو کنم ہر خا کرا اب مولانا کیا ایک بات فرما رہے ہیں ہم چو مجنو بو کنم ہر خا کرا میں مثل مجنو کے ہر مٹی کو سونگتا ہوں انسان بھی مٹی کا ہے نا ہم جو مجنو میں مجنو کی طرح ہر مٹی کو سنتا ہوں ہر ایک کو دیکھتا ہوں اور خاک لیلا را بیابم میں خطا اور جس مٹی کے اندر لیلا تھی مجنو نے اس کو پہچان لیا اور جس مٹی میں مولا ہوتا ہے میں اس کو پہچان لیتا ہوں اس کی آنکھوں سے اس کی رفتار سے اس کے گفتار سے اس کے کردار سے
میں سمجھ جاتا ہوں کہ یہ وہ شخص ہے کہ جس کے قلب میں میرے مولا کے جذبے موجود ہیں. کہ جب کوئی حسین لڑکی سامنے آتی ہے اس کی نگاہ جو جھک جاتی ہے, میں سمجھ جاتا ہوں کہ اس کے قلب میں یہ جو لیلا کو کی نہیں دیکھ رہا, اس کا مطلب یہ کہ اس کے قلب میں مولا موجود ہے. جب مولا ہوگا تبھی لیلا سے نظر بچائے گا, اور یہ جو بادشاہوں کو خاطر میں نہیں لا رہا, یہ مانو دولت سے جو نہیں بکتا, تو اس کا مطلب یہ ہے کہ اس سے زیادہ قیمتی دولت اس کے قلب میں موجود ہے. فرماتے ہیں میں ہر مٹی کو سوکھ دوں, اور جس مٹی میں میرا مولا کے انوارات ہوتے ہیں میں سمجھ جاتا ہوں, اس کی آنکھوں کو دیکھ کر, اس کی رفتار, اس کی گفتار, اس کے کردار کو سیکھ کر میں سمجھ جاتا ہوں, اس کے انداز گفتگو سے مجھے پتا چل جاتا ہے کہ اس کے قلب میں میرا مولا موجود ہے. ایمان روح اب اس نے کیا کہا, اب یہ تو مولا کی تھی, اب اس چور نے کیا کہا, مولا یہ قصہ اسی کے ذیل میں بیان کیا ہے. اب اس کے بعد اس چور نے کہا کہ جیسے لیلا نے کی مٹی چون کر مجھے نے بتا دیا تھا یہاں میری لیلا ہے, اسی طرح سے میں زمین کی مٹی کو سون کر بتا دیتا ہوں کہ اس زمین کے نیچے خزانہ موجود ہے. ہو گئے نا تین. چوتھے سے پوچھا, ہاں بھائی بتاؤ تمہارے اندر کیا صلاحیت. اس نے کہا میرے بازو میں اتنی طاقت ہے, کتنی اونچی عمارت ہو میں کمر پھینکتا ہوں اور آنکڑا لگا دیتا ہوں. یہ آنکڑے کا لفظ میں نے جان بوجھ کر استعمال کیا, اور یہ آنکڑے میں بہت سارے راز ہیں. کہتے ہیں بھائی تم آج کل تمہارا آنکڑا کہاں اٹکا ہوا ہے, یہ کیا تم اس گلی کے چکر بار بار لگا رہے ہو, کہاں آنکڑا اٹکایا ہوا ہے. یہ لفظ بہت مستعمل ہے نا. اب یعنی اس کی کمند لگا کر اتنے قوت سے بیٹھتا ہے, اونچی سے اونچی عمارت پر کمند لڑاتا ہے. میں نے کہا اچھا بھائی تو بھی کام آئے گا. اس اگلے سے پوچھا, ہاں بھائی تم بتاؤ تمہارے اندر کیا صلاحیت. میرے اندر صلاحیت یہ ہے کہ میں نقب لگا دیتا ہوں, کتنی موٹی دیوار ہو میں ماہر سوراخ ہوں, انٹرنیشنل پنچنگ ماسٹر ہوں, پنچ کر دیتا ہوں یعنی سوراخ کر دیتا ہوں, سوراخ کا ماہر ہوں, نقب لگانے کا ماہر ہوں. اچھا بھائی بہت اچھا. اگلے سے پوچھا, ہاں بھائی بتاؤ تمہارے اندر کیا صلاحیت ہے. تو اس نے کہا کہ میں جو ہے ماہر شماریات یعنی اسٹیٹسٹکس کا, اور ماہر حسابیات یعنی چارٹرڈ اکاؤنٹنٹ ہوں. اس میں جو میں نے ڈگری لی ہے, کتنا ہی بڑا جو ہے وہ خزانہ ہو مال ہو تو میں اس کا حساب منٹوں میں کر لیتا ہوں, اس کا حساب منٹوں میں کر لیتا ہوں اور ہر ایک کو صحیح حساب اس کا. اچھا بھائی یہ تو بڑی کام کی چیز ہے, تو بھی کام آئے گا. سب چور ہو گئے. اب بادشاہ کی باری آئی. ہاں بتاؤ بھائی. ہاں بھائی تیری کیا آواز سے کیا سوتے تیز تو تلاشی چلے گا. ہاں بھائی تو کیا کرتا ہے, تیرا کیا فن ہے. تو مولانا رومی رحمت اللہ علیہ فرماتے ہیں شاہ محمود کی طرف سے, کہ شاہ محمود نے کیا کہا. اس نے کہا کہ مجرمہ را جو بجلادہ دہند, جس وقت میں مجرم کو جلاد کے حوالے کیا جاتا ہے, مجرمہ را جو بجلادہ دہند, جس وقت میں مجرم کو جلاد کے حوالے کیا جاتا ہے, بچم بدے ریش من ایشا رحم, اگر اس وقت میری داڑھی ہل جائے تو مجرم جو پھانسی کے پندے پر چڑھا ہوا ہے, وہ پھانسی کے پندے سے رہائی پا جاتا ہے, خلاصی حاصل کر لیتا ہے اور چھوٹ جاتا ہے. بس جناب یہ سننا تھا. وہ جو چور لوگ کی کارنر میٹنگ تھی, پارلیمنٹ بیٹھی تھی, پورے ایوان میں اور پورے پارلیمنٹ میں شور مچ گیا. شور کیا مچا کہ قوم گفتندش کے خود میں مات ہوئی. سب قوم نے, سب چوروں نے شور مچایا, ارے آپ تو ہمارے سردار ہیں, آپ تو ہمارے پرائم منسٹر ہیں اور آپ ہمارے چیئرمین ہیں. کیوں, روزے محنت تھا خلاصے مات ہوئی. جس وقت اگر ہم پکڑے بھی جائیں گے تو اس وقت آپ ہمیں چھڑوا دیں گے. وہی ہوتی ہے نا بیل, ایک ضمانت ہوتی ہے بیفور اریسٹ. اب تو بڑا خوش ہوا, سب لوگ تو مذمت ہو گئے, یار یہ تو آج بڑا کام کا آدمی ملا. یعنی اگر مجرم پھانسی جلاد کی تلوار اٹھی ہوئی ہے اور اس نے کہا کہ اگر میری ہل جائے داڑھی تو وہ پھانسی کا مجرم جلاد کی تلوار اٹھی ہوئی ہے اور وہ رہائی حاصل کر لیتا ہے, بڑے خوش ہوئے. اب فیصلہ ہوا, اچھا بھائی اب یہ ہوا کہ اب کہاں چوری کرے. چلی چور نے کہا آج تک تو ہمیں یہ خوف ہوتا تھا کہ پکڑے جائیں گے, آج پکڑے جائیں گے تو چھوٹ جائیں گے, چلو شاہ محمود کیسے لے. بادشاہ کیا چلے چوری کرنے, خزانہ क्योंकि अगर पकड़े भी जाएंगे तो ये मौजूद है, ये हमें छुड़वा देगा। बड़ी पहुंच है इसकी, इसकी खुफिया हाथ है। अब बादशाह ने कहा चलो भाई चलो, अब सब चले। रास्ते में कुत्ता भौंक रहा था, तो जो कुत्ते की बोली समझता था, मिनिस्टर ऑफ मिनिस्ट्री ऑफ डॉग जिसके पास थी, तो उसने कहा कि बादशाह कह, उसने कहा कि ये कुत्ता कह रहा है कि बादशाह तुम्हारे साथ है, बादशाह तुम्हारे साथ है। अब मारूमी रहमतुल्लाह ने फरमाते कि मौजूद चोर ने कहा अरे यार तू क्या बातें कर रहा है, अरे बादशाह ऐसा सो रहा होगा अपने आराम से खराटे मार रहा होगा, वो यहाँ कहाँ से साथ आया। तो उस चोर ने कहा कि भाई देखो जो कुत्ता कह रहे मैं वो बता रहा हूँ। कहते यार तुम ठीक बोलोगे लेकिन चलो यार छोड़ो, अल्लाह जाने दे यार। अब मारूमी रहमतुल्लाह ने फरमाते हैं कि सद हिजाब दिल। अब क्या वो कह रहे हैं कि बादशाह साथ है, और बादशाह है भी साथ में, बादशाह है भी साथ में, और वो चोर जो इस फन का माहिर है, इस फन का कमाल रखता है, वो कह रहे कि बादशाह साथ है, लेकिन उसकी सुननी रहा यहाँ पे कि उसने भी कहा है बाकी मुझे गलतफहमी हुई होगी, चलो यार चलो, वो उसने भी इनकार कर दिया। अब मारूमी क्या फरमाते हैं, फरमाते हैं सद हिजाब और दिल बसुए दीदा शुद जू गरज रामद हुनर पोशीदा शुद, कि सैकड़ों हिजाब, सैकड़ों हिजाब इंसान के दिल से उसकी नजर पर पड़ जाते हैं। और जब कोई लालच होती है पैदा, जब मस्ती होती है, हराम शहवत चढ़ती है, या लालच होती है, या तकब्बुर का नशा चढ़ता है, तो फिर इंसान अपने हुनर को भी भूल जाता है। जैसे इंसान जिसको बदनजरी करता है, किसी की माँ बहन बहू बेटी को देखता है, क्या उसको याद होता है कि मैं अभी नमाज पढ़ के आ रहा हूँ, क्या उसको उसको याद होता है कि मैं कभी कभी तहज्जुद भी पढ़ता हूँ, क्या उसको ये याद होता है कि मैं मुल्तज़िम पर रोक लाया हूँ, क्या उसको ये याद होता है कि जिन्होंने रसूल सल्लल्लाहु अलैहि वसल्लम पर मैंने आंसू बहाए हैं, क्या उसको याद है कि मैं जिक्र तिलावत दुआओं में कैसे रोता हूँ, कैसे कुरान मजीद पढ़ता हूँ, और क्या मेरी इज्जत है, क्या ये याद है। लेकिन मस्ती चढ़ी है, जिस वक्त मस्ती होती है सब भूल जाता है कि मैं किसी का बंदा हूँ, अल कलमा पढ़ता हूँ रोजाना, कलमे शरीफ ज़रबे भी लगा रहा हूँ, जिक्र कर रहा हूँ, तिलावत कर रहा हूँ, लेकिन उस वक्त उसको याद नहीं होता। अगर याद हो तो ये गुनाह काहे को करे, कहा ला इलाहा इल्लल्लाह कि अल्लाह के सिवा कोई माबूद नहीं, ये याद नहीं, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि मोहम्मद अल्लाह के रसूल है, ये भी भूल गया, ये भी भूल गया। अगर याद हो, क्यों क्यों भूल गया पता है, वो जो शहवत है उसको चढ़ी हुई, जो गुनाह की मस्ती है कि उस हसीन औरत को देखना है, या कि जी मैं तो बड़ा आदमी हूँ, मैं अगर मैंने बात मान ली तो मेरी तो चाह में बड़ा फर्क पड़ेगा, कह दिया कि भाई आज काली गलत खड़ी की है आपने, तो इसको हटा ले, नहीं देख लीजिए क्या होता है हमारा, कैसा आलम है, अच्छे भले, अच्छे भले पढ़े लिखे हैं, अच्छे भले हैं, लेकिन क्या आलम है, न मैं ना मानू, रमी जुम्बत न जुम्बत गुल मोहम्मद, बच्चों का फैसला सड़ाकों पर, लेकिन परनाला यहीं से बहेगा। मुझे ना यानी एक आदमी था तो उसके घर में परनाला था, वो जो बारिश से ये जो निकलते हैं परनाले, जो पानी निकलता है, तो वो किसी के घर में गिरता था, तो उसने गांव के पंच से कहा, चिड़िए से और सब से कि भाई ये जरा इसको समझाओ कि अपना परनाला बंद कर दे या रुख मोड़े। अब वो पंच बैठे, ये गाँव के जो बड़े लोग होते उसको पंच बोलते, ये पंच ना समझना, वो जैसे एक जगह बॉक्सिंग हो रही थी, बॉक्सिंग हो रही थी तो वो दोनों पंचिंग कर रहे थे, तो मार जबड़े पे पंच मार, एक आदमी मजबे में से चिल्ला रहा है, इसके जबड़े पे ऐसे मार, इधर मार, राइट हैंड पे मार, लेफ्ट पे मार। तो उसके बराबर एक आदमी बैठा था, क्यों जनाब आप क्या पंचिंग और बॉक्सिंग के कोई माहिर है या कोच है? उसने कहा नहीं मैं डेंटिस्ट हूँ, मैं डेंटिस्ट हूँ और सबसे करीब दांतों की दुकान मेरी है, लहजा जिसके दांत टूटेंगे मुझे इधर बनवाने आएगा। तो अब वो जो फैसला बैठा
तो फैसला हुआ उसने कहा सपने का दोनों की बात सुनी, उसने कहा बात तो देखा भी जाकर, यह बात तो ठीक है भाई, उसके परनाला उसके घर में गिरा तकलीफ है। तो भाई आखिर पंच ने फैसला दिया कि तुम ये परनाला या तो बंद करो या इसका रुख तब्दील करो। अब वो आदमी उठा, कपड़े झाड़े, उसने कहा पंचों का फैसला सनाखों पर, मेरे सर की ताज, लेकिन परनाला यहीं से भरेगा। तो यही तकबूर है मेरे दोस्तों, कि मालूम है कि नाहक कर रहा हूं, मैं नाहक कर रहा हूं, मालूम है कि मैं गलत बोल रहा हूं, झूठ बोल रहा हूं, या किसी पर जुल्म किया, उसने कहा तावील दी, कब कही है, लेकिन अगर मान लो तो फिर क्या होगा, जी मेरी इज्जत में कमी हो जाएगी। बस मेरे दोस्तों यही, जब इंसान को हुक्म जा, दो मरज है ना, हुक्म जा और हुक्म बा, शहवत का मरज कि शहवत मक्ति चढ़ी हुई है, फिर सब भूल जाता है, कुछ याद नहीं रहता, अपनी इज्जत, खानदानी इज्जत, अपना शरफ सब भूल जाते हैं कि अल्लाह ताला ने क्या शरफ, क्या इज्जत, क्या उम्र और क्या मकान दिया, ये भी भूल जाते हैं, और अपनी क्या अल्लाह ताला ने मुझे मनसब अता फरमाया। और उसी तरह से जब मस्ती चली, अब मान लो जो करना है हमारी मर्जी है, बस नहीं मानते जाओ कर ले जो करना। ये जब की फरमाया कि जब ये शहवत चढ़ती है, जब ये मस्ती चढ़ती है, तो इंसान के कमालात की भी नफी कर देता है। अबू जहल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का मुअक्किद था, मानता था कि आप रसूल हैं। अहनफ बिन कैस ने बद्र के मौके पर पूछा था इनसे, अबू जहल से पूछा था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में तुम क्या कहते हो, तो अबू जहल ने क्या कहा था, उसने कहा था कि ये वो शख्स है, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम वो शख्स है जिन्होंने कभी झूठ नहीं बोला। तो पूछा कि अगर झूठ नहीं बोला तो तुम उनको मान क्यों नहीं लेते, उन्होंने कहा मान तो लेंगे लेकिन हमारी चौधराहट जाती है। लादा जब इसकी गर्दन काटी गई, जब तो क्या कहता है कि जरा गर्दन नीचे से काटना, नीचे से काटना, क्यों, ताकि जब मेरी गर्दन जरा ऊंची लगे, जब गर्दन सबकी रखी जाए तो मेरी ऊंची, क्या है अल्लाह अल्लाह मरने गई, क्या है मेरे दोस्तों, ये तकब्बुर जब चढ़ता है इंसान इनकार कर देता है। वो जैसे एक वाक्य सुनाता ना, एक आदमी जल्दी घर में आया, कहा प्लीज जल्दी से खाना दे मुझे, मुझा खैरियत है, कहा मेरा जो है वो मुनाजरा होने वाला है, एक आदमी से बहस होनी है, मुझे खैरियत क्या है, उसने कहा तू रोटी तो दे भाई, खाना का पूछा बताओ क्या है, कहा एक आदमी कह रहे कि भैंस के सिंग होते हैं और मैं कहता हूँ नहीं होते। बीवी ने कहा लो जी तू तो मुनाजरा हार जाएगा, भैंस हार जाएगा, उसने वो कहते वो तेरे सामने भैंस सिंग वाली भैंस खड़ी कर देगा, ये ले भैंस, तुमने कहा हर तू भी बेवकूफ है, मैं फिर भी जीत जाऊंगा, मैं कहा फिर कैसे जीतेगा, कहा मैं कहूंगा नहीं भैंस के सिंग नहीं होते। यानी सींग देख रहा है, यही तो हम लोग करते हैं कि जानते हैं कि ये सच है, नहीं मानना, सींग देख रहा है, कहा मजा तो यही है कि मैं सींग देखूंगा और कहूंगा नहीं सींग नहीं होते। तो ये मुआवजा भी फरमाते हैं कि जिस वक्त इंसान पर लालच चलती है, अब उसको मालूम है कि बादशाह साथ में है, फन का भी उस पर आते हैं एतमाद है, बस यही फरमाते हैं अल्लाह ताला वह माँ को महीना माँ कुन तुम, कि अल्लाह तुम्हारे साथ है जहां कहीं तुम हो। हाँ लेकिन मेरे दोस्तों ये क्या बात है, इसका इंतजार हमको क्यों नहीं है, हम क्यों भूल जाते हैं, जब कोई हसीन औरत सामने आते हैं हम क्यों भूल जाते हैं, असल में वो इंतजार नहीं है, हमारे कल्ब पर जो अभी गिलाफ चल रहे नफ्स जो सवार है उसकी वजह से हम अल्लाह ताला की सारा आलम हम कहते हैं, हम जबान से कहते हैं, हमारा ईमान जबानी है, कौली है कि अल्लाह सारे आलम में हर जगह हमें देख भी रहे, हमें ये कभी है, लेकिन ये ईमान जो हमारी जबान पर है, ये ईमान हमारे दिल में उतर जाए, ये ईमान हमारे दिल में उतर जाए, यही अहलुल्लाह की जूतियों से सीखा जाता है। अब आगे चले, खैर अब किस्सा आगे बढ़ाता हूँ, आगे चलिए, अब बादशाह के महल पहुंचे, कमर लगाई, सब उतर गए, नकीब नकब लगाने वाले जहाँ सुराख करना था किया, मिट्टी सूंघकर उससे बता दी कि यहाँ खजाना मौजूद है, वहां सुराख किया, खजाना निकाल दिया, चार्टर्ड अकाउंटेंट ने फौरन निकाला, तकसीम किया, लो भाई ये लो, उसके बाद सबका काम हो गया। अब बादशाह ने उसे कहा कि ये खजाना आखिर एक ना एक दिन तो खत्म होगा ना, एक काम करो भाई, अपना अपना एड्रेस दे दो, मोबाइल नंबर दे दो और ईमेल एड्रेस दे दो, अपना मोबाइल नंबर और अपना ईमेल एड्रेस दे दो, ताकि तुम्हें अगर कोई फीमेल आए तो मैं तुम्हें ईमेल कर दूं।
पहले मेल और फीमेल होते थे, अब ईमेल भी आ गया। पहले सब मेल फीमेल सुना था ना, अब ईमेल भी आ गई। तो उन्होंने कहा भाई हम तुम्हें ईमेल कर देंगे कि भाई नया नेक्स्ट जो हमारा प्रोग्राम होगा हम ईमेल के जरिए आपको इन्फॉर्म कर देंगे या सेल फोन पे बता देंगे, सेल नंबर दे दो, ईमेल दे दो, एड्रेस दे दो। मारूमी फरमाते हैं मेरे शेख ने फरमाया कि उस मस्ती चढ़ी थी, हाँ ये लो अपना सब दे दिया, एड्रेस वगैरह, अब वो जाकर सो गए मस्त खजाने की खुशी, आज तो बादशाह का खजाना लूटा है, सब जाकर सो गए। अगले दिन बादशाह ने दरबार लगाया, वो तो मस्त सोए, बादशाह को फिक्र लगी है कि हाय मेरी रियाया कितनी परेशान है। अब उसने दरबार लगाया, शाही लिबास पहना, शाही तम तराक के साथ, शाही अखबार, डीपीओ को बुलाया, टाउन पुलिस ऑफिसर, डीपीओ को बुलाया, कहा ये लो लिस्ट, जाओ इन सबको पकड़ लो, माल है मसरूखा, चोरी वाला माल सब इनके पास है, सब उठा के ले आओ और इनको भी ले आओ। अब पहुंच गए, सबको उठा ला, सब मस्त सोए पड़े थे, माल समेत उठा लिया, बादशाह के दरबार में पेश किया, बादशाह के सामने। बादशाह ने फौरन फैसला किया कि इन सबको फांसी पर चढ़ा दो, कोई अदालती कार्रवाई नहीं हुई, अदालती कार्रवाई नहीं और फैसला दे दिया। क्यों क्यों? इसलिए कि बादशाह जो था वो उसमें खुद गवाह था, बादशाह खुद गवाह था, इसलिए उसने अदालती कार्रवाई नहीं की और वो इनकार नहीं कर, माल भी बरामद हो गया। और बादशाह जहां गवाह हो, इसीलिए तो अल्लाह ताला ने फरमाया कि देखो जिन आज़ा से तुम गुनाह करते हो यही आज़ा तुम्हारे खिलाफ गवाह बनेंगे। अल्यौम नख्तिमु अला अफ़वाहिहिम, अल्लाह ताला क़यामत के दिन तुम्हारे मुंह पर मोहर लगा देंगे, व तुकल्लिमुना अयदीहिम व अर्जुलुहुम बिमा कानू यक्सिबून, और तुम्हारे हाथ और पांव बोलेंगे। जिस्म को यह कर नाम गमजा हराम, मारूमी फरमाते यहाँ कहेगी चलना भी इन आंखों से फिल्में देखता था, तस्वीरें देखता था, इंटरनेट की बदमाशियां देखा करता था, हसीनों को छुप छुप कर देखता था और औरतों के लिए के मर्दों को देखती थी, आंख कहेगी और गोश को यह जी दाम सुअल के नाम, कान कहेगा मैं गाने सुनता था, गीबत सुनता था, लब गोयत हम चुनी बोसीदा, होंठ कहेंगे कि हम इस तरह हराम बोसेबाजी क्या करते थे, और दस्त गोयत हम चुनी दुस्तीदा, और हाथ कहेंगे कि हम मैं इस तरह से चोरी क्या करता था। यहां तक कि मोबाइल का तो आजकल अजीब आलम है, अच्छे बने रिश्तेदारों के क्या वो भी चोरी कर लेते, अजीब अजीब वाकत है। हमारी मेरी अपनी मस्जिद में ये हुआ, एहतिकाफ में वो मोबाइल लेकर आए थे, रखा हुआ था, वहां से चोरी हो गया। मस्जिद में मौतकिफ एहतिकाफ में बैठा हुआ है और वहां से भी मोबाइल चोरी हो गया। वजू खाने में है, क्या क्या आलम होते हैं बर। तो इसी आशा को अब एक यहाँ पर एक इश्काल है, इल्मी इश्काल यानी इल्मी सवाल है। सवाल ये पैदा होता है कि आंख कैसे बोलेगी, हाथ कान कैसे बोलेंगे, हाथ और पांव कैसे बोलेंगे। एक इल्मी सवाल है कि हमारी आंख कान हाथ पांव वगैरह कैसे बोलेंगे। तो इसका जवाब ये है कि ये सवाल का जवाब दिया जाए कि हमारी जबान हमारे हम बोलते कैसे हैं। तो जवाब यह कि हम मुंह से बोलते हैं। तो सवाल यह मुंह कैसे बोलता है, मुंह कैसे बोलता है भाई। आखिर में अथकार कर यही कहेगा कि अल्लाह बुलवाता है, तो जो अल्लाह जबान से बुलवा सकता है उसके लिए आंखों से बुलवाना क्या मुश्किल है। क्योंकि अल्लाह की कुदरत है ना, जबान में क्या चीज है, देखिए पूरा ये कंप्यूटराइज है पूरा, यानी जबान ऐसी चीज है बोलना चाहे तो बोल सकता है, चखने के लिए भी है, चखने के लिए भी है कि जबान पर ऐसा है। आप आंख बंद कर दें, आंख बंद करें, जबान पर बिरयानी रखिए, आप बता देंगे बिरयानी है, कबाब रखा वो सेंसर बताएगा, प्रोसेसर बता देगा कबाब आ गया है, आइसक्रीम बताएगा सेब है केला है, यहाँ तक कि अगर फ्रूट चाट बनाए और जबान पर आंख बंद करके रख दे वो एक चीज निकालेगा, कहेगा ये सेब है, फिर निकाले कहेगा ये अंगूर है, फिर जरा कैसा सेंसर है जबान पे। किस अल्लाह ताला ने देखिए एक जबान जो बजाय कोई जान नहीं मालूम होती, वल्लाह वाह मेरे मौला वाह क्या जबान बनाई है, पूरी दुनिया एक जबान में मौजूद है, जबान में पूरी दुनिया मौजूद है एक आने में वो भी। तो जो अल्लाह ताला जबान से बुलवा सकता है उसके लिए लादा हमने माफा को लकल और मौजदा सुने कि वो बच्चा यूसुफ अलैहिस्सलाम की जो कमाई थी एक मासूम बच्चे ने दी जो बेज़बान का बोल नहीं सकता, ये अल्लाह ताला ने मौजा क्यों सिखाया? जानवरों से बुलवाया, अल्लाह ताला ने पत्थरों से बुलवाया, दरख्तों से बुलवाया। यूसुफ अलैहिस्सलाम जब मछली के पेट में थे तो जब दरिया की गहराई में वो अल्लाह ताला के हुक्म से वो मछली गई तो कंकर वो कंकर बोल रहे थे। क्यों जनाब? ऐसे मुआजजात है ना अंबिया अलैहिस्सलाम के साथ और औलिया अल्लाह के साथ, ऐसी करामतें भी हैं। तो तुमको जब अल्लाह ताला ऐसे बुलवा सकते हैं तो अल्लाह के लिए आंखों से बुलवाना क्या मुश्किल है? ये तो अल्लाह ताला के हुक्म किताबें हैं, पत्थर बोल रहा है। तो जिन आजा को हम दे रहे हैं यही आजा हमारे खिलाफ गवाह बन जाएंगे। इनको मजे कराते ना अभी हम हराम लगते, यही आजा हमारे खिलाफ गवाह बनेंगे। तो बादशाह ने हुक्म दिया फांसी पर चढ़ाओ सबको। और बादशाह और रोग गुस्से में भी था, इतने जालिम चोरों को पकड़ा, जल्लाद को बुलाए कि लो इनकी सबकी गर्दनें उड़ाओ। जल्लाद बिल्कुल तैयार। अब वो जो एक चोर रह गया था, एक चोर जो था जिसने ये कहा था कि मैं रात के अंधेरे में जिसको देख लेता हूं तो दिन के उजाले में उसको पहचान लेता हूं, एक चोर था ना। अब वो बादशाह को देख रहा है, देखता है फिर नजर झुकाता है फिर गौर से देख रहा था, वो कुछ कहना चाहता है फिर रुक जाता है। शश और पंच कहते ना, छह और पांच, शश छह और पंच पांच, छह पांच के दरमियान में शश और पंच, उम्मीद और खौफ, यही ईमान है। अल ईमान बैन अल खौफ व रिजा, ईमान उम्मीद खौफ और उम्मीद के दरमियान की चीज है ईमान। उम्मीद तो यह है कि अल्लाह ताला ने अपने फजल से जो नेक आमाल की तौफीक दी है अल्लाह इसको कबूल फरमाएंगे, ये उम्मीद है। और खौफ ये है, खौफ ये है कि करता रहे डरता रहे, न जाने अल्लाह ताला के हक अब अदा नहीं कर सके इसलिए अल्लाह से डर रहा है। और उम्मीद यह है कि अल्लाह ताला अपने कर्म से इसको कबूल भी फरमा लेंगे, ये है ईमान बैन अल खौफ और रिजा। अब वही कैफियत है उसकी, वो आस और याद के दरमियान की कैफियत है। अब जब वो जल्लाद के पास चले गए तो उस चोर ने हिम्मत की, उसने कहा कि हुजूर एक बात आपसे जान के अमान पाऊं तो एक बात अर्ज करूं। बादशाह ने फरमाया बोलो क्या कहते हो? उसने कहा हुजूर जरा जल्लाद को रोक दीजिए, उसकी तलवार उठी हुई है, अभी तलवार नीचे आएगी गर्दन उड़ जाएगी, एक मिनट उसको रोक दीजिए। बादशाह ने फरमाया हाँ भाई रुक जाओ, बोलो क्या बात है? उसने कहा हुजूर बात यह है कि हर यके खासियत खुदरा नमूद, हम में से अपने हर एक ने अपना फन दिखा दिया, अपनी खासियत, अपना कमाल, अपना हुनर, अपना फन दिखा दिया। ये हुनर हाँ जुमला बदबख्ती फजूल, लेकिन हमारे हुनर ने हर एक के हुनर ने हमको मजीद बदबख्ती की तरफ और नहुसत की तरफ बढ़ा दिया, बजाय इसके कि वो हुनर हमारे काम आता हमारी बदबख्ती को और बढ़ा रहे और मुसीबत बन रहे हमारे लिए। ये हुनर हा जुमला बदबख्ती फजूल, अब हमारे लिए और मुसीबत बन रहे हैं कि हम इसको बड़ा कमाल समझ रहे थे कि जी मैं कमन का माहिर, मैं फला का माहिर, और मैं जी फला इतनी तनख्वाह लेता हूँ, मेरा ये मकान, मेरा ये बैंक बैलेंस, हर कमाल समझता ना। नेमत तो समझना, नेमत तो है ये, इसको नेमत, एक है नेमत समझना कि माल है, कार है, कारोबार है, बेबी बच्चे हैं, काली नहर कंडीशन, नेमत है, नेमत का इस्तेमाल है, लेकिन उस नेमत को अपना कमाल ना समझे। लेकिन अगर उस नेमत को समझ जाए कि ये चीज मेरी है, जो जनाब मैंने बड़ी अकल से कमाया, मैं तो स्टॉक में ऐसा पैसा लगाया बड़ा कमाया, आज देख लो रोते फिर रहे सारे हुनरमंद जिन्होंने स्टॉक किए हर चीज के, सारे रोते फिर रहे। अब दिवाली आए, जिस फन को कमाल समझते थे आज रोते फिर रहे। तो अब उसने कहा कि ये सारा हुनर हमारे लिए मजीद बदबख्ती का जरिया बन रहे हैं। वहां जलालुद्दीन उमर रहमतुल्लाह अलैह फरमाते हैं कि फिर उसने बादशाह से कहा हुजूर जल्दी कीजिए, देर मत कीजिए, वो जल्लाद तो चंद सेकंड के लिए रुका है, आप जल्दी कीजिए अपनी दाढ़ी को हिला दीजिए। मेरे मुर्शिद ने सुनाया कि बादशाह ने ये बात सुनी तो हंस पड़ा, खंदे वो माफ कर, बादशाह ने सबको माफ कर दिया। मारूमी रहमतुल्लाह अलैह फरमाते हैं हाँ क्या बात है, देखिए फरमाते हैं कि जुस मगर खासियत आ खुश आवाज, जुस मगर खासियत आ खुश आवाज, के सबकी हुनर ने उनको फांसी के फंदे पर पहुंचा दिया, लेकिन एक वो खुश हवास जिसके हवास उस वक्त में कायम थे, सबके होश उड़े में थे, उनकी मुसीबत उनके हुनर ने किस कमाल पर पहुंचा दी, फांसी पर पहुंचा दिया, लेकिन वो जो शख्स था उसके हवास कायम थे। क्यों? क्योंकि उसको यकीन था कि रात को मैंने जिसको देखा था आज वही बादशाह की कुर्सी पर बैठा हुआ, वो शाह महमूद है। उसके हवास कायम थे कि बुवत की बुवत चश्मे ऊ की बुवत बशप चश्मे ऊ सुल्तान शराब की बशप बुवत चश्मे ऊ की बशप बुवत चश्मे ऊ सुल्तान शराब कि ये वो शख्स था कि जिसकी आंख ने रात के अंधेरे में सुल्तान को पहचान लिया था। की बशप बुवत चश्मे ऊ उसकी आंख ने रात के अंधेरे में सुल्तान को पहचान लिया था। लानत सुल्तान को जो पहचान लिया था, समझ गया कि जो रात हमारे साथ था, जिसने कहा था मैं दाढ़ी हिला दूंगा और सब उस फांसी के फंदे से छूट जाएंगे, समझ गया कि ये वही सुल्तान है जो रात को हमारे साथ था और जिसके बारे में कुत्ता भौंकने वाले ने कहा था कि कुत्ते ने कहा कि कुछ सुल्तान तुम्हारे साथ है। उसको इतना ईमान था, यकीन था। तो मारूमी रहमतुल्लाह ने फरमाते कि इसी तरह से तुम अगर बैंक बैलेंस बनाओ, माल जमा करो, सब कुछ करो, लेकिन साथ में अल्लाह ताला की मोहब्बत और मार्फत भी हासिल करो। अगर याद रखना, दुनिया की ये चीजें हासिल की लेकिन अल्लाह की मार्फत हासिल नहीं की, तो कयामत के दिन तुम्हें पछताना पड़ेगा। क्योंकि जिस वक्त में अल्लाह ताला दरबार लगाएंगे, अल्लाह ताला ने हुज्जत कायम करने के लिए हमारे लिए चार गवाह तैयार किए, हुज्जत कायम करने के लिए, क्योंकि बंदा इनकार न करे, इनकार न करे। और वो चार गवाह क्या है? एक गवाह तो मैंने बताया, ये हमारे आधा गवाही देंगे, ये जो हम गुनाह करते हैं, मेरे मुर्शिद ने फरमाया एक गुनाह पर चार गवाह तैयार होते हैं। एक गवाह तो हमारे आधा है। नंबर दो, वैदा सोहफ नशीरा, कुरान पर एक पाक से दलील मेरे शेख ने दी, पहली दलील बता दी थी, अब दूसरी दलील वैदा सोहफ नशीरा सहीफा लिखा जा रहा है। नंबर तीन, किरामन कातिबीना या नमूना मा तफ़अलू, ये किरामन कातिबीन, ये जो फरिश्ते हमारे कंधे पर, या नमूना मा तफ़अलू, जो कुछ तुम अंधेरे के अंदर और तन्हाई में जो दिल जो हराम तस्वीरें, नंगी तस्वीरें और इंटरनेट की बदमाशियां मोबाइल पर जो देख रहा है, वो खबर है उनको, वो देख रहे हैं कि जनाब की सूरत कैसी और जनाब की हरकत कैसी है। जो छुप छुप कर मर जा औरत, जो छुप छुप कर वो कर रहा है, वो तो देख रहे हैं, क्योंकि फरिश्ते तो साथ में, उनको तो खबर है। तीन गवाह हो गए। चौथा गवाह, व अखरजत अर्दु अस्फालहा, कि कयामत के दिन जमीन, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, जमीन अपना बोझ निकालेगी कयामत के दिन। तो सहाबा ने पूछा इसके क्या माने, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुद आपने तफसील फरमाई इसकी, फरमाया कि जमीन पर जो आमाल का बोझ है, जो गवाह है, वो जमीन उस बोझ को निकालेगी, यानी आमाल को जाहिर करेगी। तो चार गवाह हुए ना, इसीलिए क्या फरमाया कि तौबा कर ले, अल्लाह ताला से माफी मांग ले, तौबा कर ले। तो सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इज़ा ताबल अब्दा, कि जिस वक्त बंदा तौबा करता है तो अंसल्लाहु हफ़ज़हु व जवारिहु, तो अल्लाह ताला इन्हें फाइल, क्या फाइल अल्लाह ताला है, अपनी तरफ निस्बत की कि अल्लाह ताला आदा से, जवारे से, सहीफे से, आवाज नामे से, फरिश्तों से, जमीन से, हर जगह से बुला देते, हर जगह से अल्लाह ताला बुला देते हैं। आदा उनको याद नहीं, फरिश्तों से भी बुला देते हैं, या बुलाने की नस्बत अल्लाह ताला ने अपनी तरफ की, फरिश्तों के जरिए से नहीं बुलाते, क्योंकि अगर फरिश्तों के जरिए से बुलाते कल कयामत के दिन फरिश्ते कहते हैं मियां तुम क्या थे, हमें पता है, हमने ही तो सबको बुलवाया था, वो मैंने रिमूवर से, इंक रिमूवर से मैंने मिटाया था सही से। लेकिन फरिश्ते को भी खबर नहीं है कि अल्लाह ताला क्या इंतजाम फरमा रहे हैं। हुस्न का इंतजाम होता है, इश्क का इनाम होता है। तो मेरे सोचो बंदो, मेरे दोस्तों और अजीजों, सोचो जो अल्लाह ताला ने अपने कर्म से हमारे लिए इतने इंतजाम फरमाए हैं, क्या कि बंदा तौबा करे सारे गुनाह माफ, इतने इंतजाम फरमाए हैं, तो उस अल्लाह ताला के जलवों का क्या आलम होगा, उस अल्लाह ताला की रहमत का क्या आलम होगा, जो हमारे नदामत के आंसुओं पर इतनी अजीम शान नेमतें अता फरमा रहे हैं कि गुनाह के जो गवाह है, गुनाह के गवाहों को जो अल्लाह ताला छुपा रहे हैं। क्यों? इसलिए कि अल्लाह ताला हमसे मोहब्बत फरमाते हैं, सब उन मोहब्बत की लाज की वजह से अल्लाह ताला ने बंदों के लिए ये इंतजाम फरमाया। लिहाजा क्या है, मार्फत हासिल कर ले। वो क्या कि इस दुनिया के अंदर जो अल्लाह ताला की मार्फत हासिल करेगा, कयामत के दिन قیامت کے دن نہ صرف یہ کہ وہ خود جنت میں جائے گا بلکہ اللہ کی محبت اور معرفت حاصل کرنے کی وجہ سے. حدیث شریف میں آتا ہے, تفسیر کبیر میں یہ روایت موجود ہے کہ جب کوئی اللہ والا کون ہوتا ہے جو گناہ چھوڑ دے, جب کوئی اللہ والا جنت میں جانے لگے گا تو فرشتے اس کا رستہ روک لیں گے, کہاں جنت میں جاتے ہو؟ کہے گا کہ بھائی میرا تو بورڈنگ پاس مل گیا جنت جانے کا, اب کیوں روکتے ہو تم مجھے؟ وہ کہے گا صبر کرو, تمہیں روکا نہیں, میں نے نہیں روکا, تمہیں تو روکا گیا ہے. پوچھے گا کیوں روکا گیا؟ اس لیے روکا گیا ہے کہ حکم یہ ہے کہ تم سفارش کرو, شفاعت کرو. ایک حافظ قرآن کتنوں کی شفاعت کرے گا؟ 10 کی. شہید کتنوں کی شفاعت کرے گا؟ 70 کی. اور ایک اللہ والا عالم ربانی وہ کتنوں کی سفارش کرے گا؟ صحابہ نے پوچھا کتنوں کی سفارش کرے گا, تو جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جتنے آسمان پر تارے ہیں. ہم تو حافظوں کی منتیں کرتے ہیں نا, شہیدوں کے پیچھے گھومیں گے؟ ارے اللہ والوں کی جوتی حفیظی کر لے. جتنے آسمان پر تارے ہیں اللہ اوپر. اور معرفت میرے دوستو, معرفت بغیر معرف کے ملتی نہیں ہے. معرفت مانے پہچان, پہچان کر کے لیے پہچان کرانے والا چاہیے. جیسے ہوتا نا, اب دیکھو ہر بچہ بتاتا ہے, بچہ ہوتا ہے پیدا ہوتا ہے کہتے بیٹا یہ تمہارا ابو ہے, یہ تمہاری امی ہے, تمہاری دادی ہے, تمہارے دادا ہے, یہ تمہاری نانی ہے, تمہارے نانا ہے, یہ ماموں ہے, یہ چچا ہے, یہ خالہ ہے, یہ پھوپھی ہے. کون بتاتا ہے؟ ابو یہ کون ہے؟ بیٹا یہ تمہارے دادا ہے. ابو یہ کون ہے؟ فلاں ہے یہ تمہارے. ابو یہ کون ہے؟ یہ کیا چیز ہے؟ بیٹا یہ کبوا ہے. یہ کیا چیز ہے؟ فلاں یہ چیز ہے. ایک اس پر ایک واقعہ یاد آیا, میرے شیخ نے سنایا, ایک ہندو لالا تھا تو وہ اپنے بیٹے کے ساتھ, جوان بیٹا تھا, اس کے ساتھ بیٹھا تھا. تو اب وہ اس کی نظر کمزور ہو گئی تھی, تو دیوار پر کوئی چیز اس کو دھندلی نظر آ رہی تھی. تو اس نے پوچھا کہ بیٹا یہ کیا ہے؟ اس نے کہا کاکا یہ کوا ہے. کاکا بولتے ہیں, کاکا کوا ہے. اچھا, تھوڑی دیر گزری تو پھر اس نے بیٹا یہ کیا ہے؟ اس نے کہا کاکا کوا ہے نا, ابھی بتایا تو تھا. اس نے اچھا, تھوڑی دیر گزری تو پوچھا کہ بیٹا یہ کیا ہے؟ لالا نے پھر پوچھا. اس نے کہا دماغ خراب کر دیا ہے, کتنی دفعہ بتاؤں, ابھی تو بولا تھا کہ کوا ہے, اب بس مت پوچھنا مجھ سے. لالا تو ایک ایک چیز کو نوٹ کرتا ہے. اس نے منشی کو بلا لیا, ہو منشی ذرا وہ سن 73 کا کھاتا اٹھا لا, جب میرا یہ بیٹا جو آج 35 سال کا ہے, اس وقت جو ہے 3 سال کا تھا اور چاہے 2 سال کا تھا. وہ لے آئے کھاتا اٹھا کر, کہا فلاں تاریخ نکال, اس میں لکھا ہوا تھا کہ دیوار پر کوا بیٹھا ہوا ہے. اور وہ بیٹے نے پوچھا کہ کاکا یہ کیا ہے؟ تو کہا 100 دفعہ تو نے سوال کیا اور میں نے 100 دفعہ مسکراتے ہوئے جواب دیا کہ یہ کوا ہے, آج میں نے تجھ سے 3 دفعہ پوچھا تو تیرے ماتھے پر بل پڑ گئے. تو نے 100 دفعہ مجھ سے پوچھا تھا کہ کاکا یہ کیا ہے, تو میں نے ہر دفعہ مسکرا دے کہا تھا بیٹا, محبت سے کہا تھا بیٹا یہ کوا ہے. اور آج بیٹے تجھے کیا ہو گیا کہ میں نے تجھ سے 3 مرتبہ سوال کیا تو تیرے ماتھے پر بل پڑ گئے اور تو آگے سے تڑیاں دیتا ہے مجھ کو کہ اگر پوچھنا تو گھر سے باہر نکال دوں گا. میں نے تو تجھے گود میں لے کر پالا, تجھے پیار کیا اور تو مجھے گھر سے نکالنے کی فکر میں. تو میرے دوستو, پہچان کرانے کے لیے پہچان کرانے والا چاہیے. معرفت بغیر معرف کے نہیں ملتی ہے, اور معرفت ہوتی ہے تبھی محبت ہوتی ہے. اس پر میرے شیخ نے واقعہ سنایا, بس سمجھاتا ہوں اور اس کو واقعہ سنے ختم. حضرت نے فرمایا کہ ایک آدمی کی شادی ہوئی, اب اس کی بیوی کو حمل ٹھہر گیا. 6 مہینے کے بعد اس کو سعودی عرب کے لیے یہ باہر ملک میں نوکری مل گئی, بڑی اعلیٰ. اور وہ اسی عرب میں چلا گیا. اب 30 برس گزر گئے, وہ بچہ 30 برس کا ہو گیا اور وہ باپ جو 30 برس کا تھا 60 برس کا ہو گیا. اب وہ غیر وطن سے, غیر ملک سے, پردیس سے وطن میں آ رہا ہے. فون کیا, ٹیلی فون پہ بات ہوتی ہے, ٹیلی فون کیا کہ بیٹا میں آ رہا ہوں ایئرپورٹ لینے, آ جانا. اب وہ پریشان کہ میں باپ کو دیکھوں کیسے, پہچانتا نہیں. کیا کرے گا؟ باپ کے دوستوں کو تلاش کرے گا. باپ کے دوست کے پاس جائے گا, اس سے کہے گا کہ آپ تو میرے ابا کے دوست ہیں, چچا چلیے میرے ساتھ, میرے ابا آ رہے ہیں تو میں پہچانتا نہیں ہوں. تو میں کہا اچھا چل. وہ بھی لاٹھی ٹیکتا ہوا چل پڑا. میں چل بیٹا, ایئرپورٹ پہنچے تو پتا چلا فلائٹ 2 گھنٹے لیٹ ہو گئی. اس نے کہا بیٹا میں تو وہاں بیٹھا ہوں دور ذرا, جب تیرا باپ آئے گا میں بتا دوں گا. اس نے کہا لیکن میں تو یہی کھڑا ہوں کیونکہ مجھے اپنے باپ کے آنے کی بہت शौक और लगन है कि मेरे बाप आ जाए। बोले बेटा मैं वो दूर जैसे आएगा बता दूंगा। अब वो खड़ा होता है, फ्लाइट उतर गई, एक बड़े मियाँ ट्राली के ऊपर बहुत सारा सामान लादे हुए बाहर निकले। तो वही नौजवान सबसे आगे था, उसने कहा बेटा जरा ट्राली घसीट कर वहां तक ले जा, जरा मेरे औलाद आने वाले होंगे घर वाले, मैं चला जाऊंगा। उन्होंने कहा चाचा जाओ मैं अपने बाप का इंतजार करूँ, मैं दिमाग में खराब करूँ। देखा बेटा जरा तू कर दे, कहा मेरा बाप आ रहा है भाई, आप मेरा वक्त आया कर रहे। तो अब वो जी बदतमीज है, तू तमीज नहीं है, बड़ों से कैसे बात करते, ले चल तू। अरे आपको भी तमीज नहीं है, मैं कह दिया ना टाइम नहीं है, चलो बुढ़े हो गए हमारा दिमाग खा दो। अब इतने में लड़ाई तो मैं चल रही है दोनों में, उधर से वो पीछे चाचा पहुंच गया। अब बेटा क्यों लड़ा है? अरे बाबा जी देखो मेरा मेरा अब्बा आने वाला है, अरे मेरा दिमाग खा रहा है। तो उसने कहा बेटा तेरा अब्बा तो यही है। अब देखिए पहले मार्फत नहीं थी, नतीजा क्या लड़ रहा है, अब पता चला अब्बा है। अब क्या कह रहे हैं, अब्बा मुझे माफ करते, गलती हो गई, सामान रख मेरे कंधे, ट्राली नहीं कंधे पर रख, तू भी ऊपर बैठ जा। क्यों जनाब? पहचान नहीं थी तो लड़ रहा था, मोहब्बत नहीं थी, इसलिए कहते ना कि मोहब्बत नहीं है। जी जनाब ये जो अल्लाह ताला की मोहब्बत नहीं है, इसलिए कि मैं अल्लाह की मार्फत हासिल नहीं है। जब मार्फत आ जाएगी मोहब्बत खुद ब खुद हो जाएगी। और मार्फत कैसे आती है? मुआरिफ चाहिए। पहचान कैसे होती है? पहचान कराने वाला चाहिए। और पहचान कराने वाले कौन है? ये अल्लाह वाले। मारूमी फरमाते पीर बाशत निर्दबाने आसमा, पीर बाशत निर्दबाने आसमा। पीर निर्दबान कहते हैं सीढ़ी को, आसमान से मुराद अल्लाह ताला की जात है, यानी पीर यानी अल्लाह वाले, मुर्शिदीन कामिल मुर्शिदीन कामिलीन, ये अल्लाह से मिलाने का जरिया है, वास्ता है। सीढ़ी से मुराद वास्ता है। पीर बाशत निर्दबाने आसमा, ये मौलाना ने दावा कायम किया, ये दावा किया कि अल्लाह वाले अल्लाह से मिलाने की सीढ़ी है, अल्लाह से मिलाने का जरिया है, ये दावा किया। फिर इसकी दलील दी आगे, दावा पर दलील कायम की, वो क्या फरमाते हैं कि तुमने कोई ऐसा देखा, ऐसा कोई तीर देखा, तीर पर्रा हंस के गर्दन, तीर पर्रा हंस के गर्दन, तुमने कोई तीर उड़ता हुआ देखा सदा में, लेकिन ये उड़ता कैसे है? तीर पर्रा हंस के गर्दन, तीर जो फजा में उड़ते हुए देखते हो तुम उड़ता कैसे है? अस्कमा, वो कमान से उड़ता है। बमारूमी फरमाते मेरे शेख ने जब ये शेर पढ़ाया मसवी का, फरमाया कि देखो कोई तीर अगर करोड़ों रुपए का है, सोने का है, चांदी लगी हुई है, मोती जड़े हुए हैं, हीरे जड़े हुए हैं, उसमें उड़ सकता है खुद? और वो तीर की कीमत करोड़ों रुपया और कमान कितने की? 500 रुपए की, 1000 रुपए की। लेकिन जब तक कमान में नहीं आएगा, कमान में नहीं आएगा उड़ेगा कैसे? बस फरमाते हैं उसी तरह से इल्म इबादत सराखों पर है, लेकिन जब तक अल्लाह वालों की चुती सीधी नहीं करोगे अल्लाह ताला की मोहब्बत और मार्फत हासिल नहीं हो सकती। वाखिर दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दुआ कर लीजिए, या अल्लाह ताला हम सबको अपनी मोहब्बत और मार्फत अता फरमा दीजिए, या अल्लाह तक्वा वाली हयात अता फरमा, या अल्लाह ताला जो हमारी गफलतों को, या अल्लाह ताला हम गाफिल हैं, या अल्लाह ताला इन गफलतों को या अल्लाह अपनी मोहब्बत और मार्फत से तब्दील फरमा, हमारे दिलों की गंदगियों को पाक फरमा, अपने हमारी सूरत हमारी सीरत अपने प्यार के काबिल बना, या अल्लाह हम सबको अल्लाह वाला बना दीजिए, या अल्लाह हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, या अल्लाह ताला दीन दुनिया की भलाई अता फरमा, दीन की भलाई अता फरमा, या अल्लाह ताला हमें दीन पर 100% अमल की तौफीक अता फरमा, शरीयत और सुन्नत के मुताबिक हमारे बुजुर्गों के तरीके के मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमा, या अल्लाह हम सब पर अपनी रहमत नाज़िल फरमा, बीमारों को शिफा अता फरमा, अहले मक़ूस के कर्ज़ों को अदा फरमा, अहले मुसीबत को अहले आफियत बना, परेशान आज की परेशानियों को दूर फरमा, या अल्लाह हमारे मुल्क के क्वेटा की तरफ जो ज़ियारत में ज़लज़ला है, या अल्लाह परेशान हाल की परेशानियों को दूर फरमा, या अल्लाह मुतासरीन के दिलों पर सकीना नाज़िल फरमा, उनको सुकून अता फरमा, और उनकी अल्लाह ताला गैब से मदद भी फरमा, या अल्लाह ताला और हम सबको भी हमारी दुनियावी दीनी ज़रूरियात को पूरा फरमा, हम सबको हमारे घर वालों को अल्लाह वाला बना दीजिए, या अल्लाह ताला हम सबको हमारे घर वालों को अल्लाह वाला बना दीजिए, या अल्लाह ताला गफलत की जिंदगी को तो अपनी फरमा बरदारी की जिंदगी से तब्दील फरमा दीजिए, या अल्लाह ताला हमारे दिलों में जो गफलत का कैंसर है अल्लाह उस कैंसर को गंदगी निकाल कर अपनी मोहब्बत और अपनी मार्फत से भर दीजिए, और हमारी मिल बैठने को अपने फर्ज से कबूल फरमा दीजिए। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار صلى الله على النبي الأمي برحمتك يا أرحم الراحمين.
واخر دعوانا الحمد لله رب العالمين السلام عليكم ورحمة الله